अच्छा जैसे वो ऊपर चढ़ता जाता है, मुझे बताएं कि क्या उसके जमीन खींचना बंद कर देती है, आप सीढ़ी पे ऊपर चले गए खींचना बंद कर देती है, या आप स्टिल खींचती जाती है, ग्रेविटी स्टिल होती है या नहीं? होती है ना, चाहे जितना भी ऊपर चले जाए। तो जितना भी इस रास्ते पे आगे चले जाए, आप सिराते मुस्तकीम में जितना भी तरक्की कर लें, जितना भी आपके पास इल्म आ जाए, आप अमल में कितने भी आगे निकल जाएं, लेकिन याद रखिएगा ये चीजें फिर भी आपको खींचेंगी। ये नहीं कि अब मैं बड़ी आलमा बन गई हूं, मैंने तो कुरान पढ़ लिया, मैं तो औलिया अल्लाह में शामिल हो गई हूं, अब तो मुझे कोई चीज भी वो नहीं कर सकती परेशान, अब तो मेरे ऊपर किसी चीज का मुझे असर नहीं होता, और मेरे ऊपर मुझे तो अब कोई खतरा नहीं है। नहीं नहीं, अभी भी आप सेफ नहीं हो, अभी भी आप खतरे में हो, ऊपर चढ़ते जाओगे तब भी खतरे में होगे। अच्छा, अब जो ऊपर जा रहा है, सोचते जाए ऊपर जो जा रहा है, जितना वो ऊपर जा रहा है उतना वो ज्यादा खतरे में हो जाता है ना। क्यों? जो पहली सीढ़ी से अगर गिरा तो क्या फर्क पड़ेगा, कुछ भी नहीं, कुछ ज्यादा चोट नहीं, लेकिन अगर कोई ऊपर से जाके गिरा तो क्या होगा, हलाक हो जाएगा, मर जाएगा। तो इस रास्ते में जो नए नए लोग होते हैं, जो अभी आते हैं, वो अगर गिरे भी कोई इतना नुकसान नहीं होता, लेकिन जो इस रास्ते में आगे चले जाए इल्म में अमल में, अगर उसका पैर फिसल गया ना तो वो वहां से गिरता है कि फिर उसके लिए हलाकत है, बहुत ज्यादा खतरे में हो जाता है वो, मोर इन डेंजर, क्योंकि अब वो गिर गया तो बचेगा नहीं। इसीलिए सहाबा कराम इतना डरा करते थे, इतना डरा करते थे, वो आगे थे ना, ऊपर थे, हम यहां से ना गिर जाएं कहीं, हमारा इधर से पैर ना फिसल जाए कहीं, क्योंकि हर इंसान खतरे में है। जो जितना आगे बढ़ेगा उतना ही ज्यादा शैतान, मैंने आपको बताया था कि किसके पीछे ज्यादा जाता है, उनके पीछे जो जितना ज्यादा दीन में आगे बढ़ते हैं, उनके अंदर तकब्बुर ले आता है, उनके अंदर अपनी बड़ाई ले आता है, उनके अंदर अपनी नेकी का जोम ले आता है कि तुम तो नेकी बहुत हो जी, तुम्हें क्या है, तुम तो अब ये भी कर लो ये भी कर लो कोई फर्क नहीं पड़ता, इतनी नेकियां जो कर रहे हो, तुम इतना कुरान पढ़ती हो, तुम्हें फिर किस चीज की फिक्र है, छोटे मोटे ये काम कर लोगे भी तो क्या फर्क पड़ेगा, नेकी के भी तो तुम इतने करती हो, और ये तो छोटा सा ही गुनाह है, छोटी सी बुराई है, और हुब्बे जाह तुम इतने बड़े मर्तबे पे पहुंच गए, तुम यहां इस मर्तबा को तुमसे छीन ले, ये कैसे हो सकता है, मैं और मैं और मैं आ जाती है ना। जितना इंसान ऊपर जाता जाता है, तरक्की करता जाता है, नेकी का जूम जो है ना उसके अंदर ये मैं पैदा कर देता है, मैं बड़ी चीज हो गई हूं, मैं नेक हो गई हूं, मैं इतने मकाम पे पहुंच गई हूं, उसके अंदर से वो शैतान चाहता है कि इसके अंदर जब तकब्बुर आ जाएगा ना तो बस फिर ये गिर गया, फिर ये फिसल गया। और ये चीजें तो खींच रही हैं इंसान को, नीचे से खींच रही हैं, कहीं ये तकब्बुर है, कहीं लालच है, कहीं और कई चीजें हैं जो ये बुराइयां हैं जो खींच रही हैं, हसद है, ये ग्रेविटीज है जो उसको पुल कर रही हैं। देख लें कि इंसान कितने खतरे में है, इस रास्ते पे चल भी पड़ा तो खतरे में है, कोई भी महफूज नहीं है। तो ऐ अल्लाह हमें चला दे इस रास्ते पर। अच्छा, सिर्फ चला देने की बात नहीं है, हिदायत की किस्में हैं या इसके दर्जे कह सकते हैं। एक दर्जा तो ये है, ये जैसे मैंने आपको कहा ना, गाइड करना, गाइडेंस, कि यानी आप जैसे किसी से रास्ता पूछते हैं कि भाई फलां जगह जाने का रास्ता क्या है, तो वो आपको कहता है आप इधर से जाएं, उधर टर्न लें, उधर लें, तो वहां पे पहुंच जाएंगे। ये उसने आपको क्या गाइड किया, जुबानी गाइड किया, ठीक है। दूसरा गाइडेंस क्या होती है, कि आपने किसी से रास्ता पूछा और वो आपको हाथ पकड़ के ले जाए कि चले मैं आपके साथ चलती हूं और मैं आपको पहुंचा के आती हूं, वो आपको वहां पे पहुंचा के आए। تو یہ جو پہلی قسم کی ہدایت ہے نا, یہ تو اللہ نے ساری انسانیت کو ہی دی ہے. زبانی تو سب کو بتا دیا, یہ قرآن ہے نا, زبانی سب کو اس میں بتا دیا ہے حلال کیا ہے, حرام کیا ہے, صحیح کیا ہے, غلط کیا ہے, سب کو بتا دیا, چاہے مسلم ہو کافر ہو, یہ والی گائیڈنس سب کو دی ہے. مگر یہاں اس دعا میں جو ہم گائیڈنس مانگ رہے ہیں وہ پہلی قسم کی نہیں ہے, ہم دوسری قسم کی مانگ رہے ہیں. اے اللہ ہمیں ہاتھ پکڑ کے لے چل صراط مستقیم پہ. تو نے بتا تو دیا ہے کہ صراط مستقیم کیا ہے, وہ تو قرآن میں ہے, لیکن اللہ اس صراط مستقیم پہ چلنے کی مجھ میں کہاں طاقت ہے؟ اللہ مجھے تیری مدد چاہیے, تو خود مجھے تھام کے اس راستے پہ چلا دے اور منزل تک پہنچا دے. تو یہ تینوں معنی اس کے اندر ہیں, ہدایت کا راستہ دکھانا یعنی صحیح راستہ دکھانا, اس راستے پر چلانا اور منزل تک پہنچانا. یہ تینوں معنی یہاں پہ ایک دینا میں ہیں. کہ صراط مستقیم کا صرف یہ نہیں کہ اللہ تو نے ہمیں دکھا دیا, اب قرآن پڑھ رہے ہیں ہم دیکھ تو رہے ہیں کہ صراط مستقیم کیا ہے, ہمیں پتا تو چل رہا ہے, لیکن اے اللہ اس کے باوجود ہم چل نہیں پائیں گے. اہدنا صراط المستقیم, یہ سوچا کریں سورہ فاتحہ جب پڑھتے ہیں نا, اے اللہ پھر اس پہ چلا بھی تو دینا, اور چل بھی پڑے تو کیا پتا کل کو ہمارا کیا ذہن بدل جائے, کچھ ہو جائے. اے اللہ منزل تک پہنچا دینا, یعنی مرتے دم تک پھر اس پہ رکھنا ہمیں. سبحان اللہ کتنی ڈیپتھ ہے ایک ایک لفظ میں. اسی لیے آپ صلی اللہ علیہ وسلم ایک ایک آیت پڑھتے تھے نا تو ٹھہر ٹھہر کے پڑھتے تھے, ٹھہر ٹھہر کے پڑھتے تھے. اور ہم کیسے پڑھتے ہیں اتنی تیزی سے کہ ہمیں تو معنی سوچنے کا موقع ہی نہیں ہوتا. ابن عربی فرماتے ہیں کہ میں جب نماز میں سورہ فاتحہ پڑھتا ہوں اور الحمدللہ رب العالمین کہتا ہوں تو میں اس سے آگے نہیں بڑھتا جب تک اللہ کی طرف سے جواب نہ سن لوں. یعنی اتنا ٹھہر کے انسان امیجن کرتا ہے کہ اللہ نے مجھے جواب دیا. تو اس لیے ہر آیت پہ وقفہ دیں. اللہ تعالیٰ نے جواب دینا ہے ہر آیت پہ. ان آیات پہ کیا ہے کہ جب انسان اللہ کی تعریف بیان کر کے اور یہ جو اوت ہے وہ لے کے انسان پھر اس کے بعد یہ کہتا نا, اے اللہ صراط مستقیم پہ چلا دے نا, اے اللہ یہ راستہ دکھا دے, پھر چلا دے, پھر منزل تک پہنچا دے. تو انسان مانگ رہا ہے رب سے تو اللہ تعالیٰ کہتے ہیں میں نے اس کو دے دیا جو میرے بندے نے مانگا. سمجھے نا. اور پھر جیسے میں نے آپ کو ابھی بتایا تھا نا کہ دنیا میں بھی, دنیا کے سارے کاموں کے لیے بھی الحمدللہ یہ اتنے پیارا نسخہ ہے. کیونکہ ہمیں اپنی معاشرت میں بھی سیدھا راستہ چاہیے, ہمیں معاملات میں بھی سیدھا راستہ چاہیے, ہمیں اخلاق میں بھی سیدھا راستہ چاہیے, ہمیں اور ہر ایک چیز میں سیدھا راستہ چاہیے. تو دین میں بھی مانگ لیا, دنیا آخرت کے ہر کاموں میں ہم نے سیدھا راستہ مانگ لیا الحمدللہ. تو اللہ تعالیٰ نے یہ فرما دیا کہ اے لوگوں مجھ سے مانگو, اے لوگوں مجھ سے مانگو. اب ہم کیا چاہ رہے ہیں کہ اللہ ہمارا ہاتھ پکڑ کے ہم جیسے کمزوروں کو اس مشکل مشکل راستے پہ سمودلی لے چلے. کیونکہ دیکھیں چڑھنا کمزور کمزور لوگوں کے لیے تو ویسے ہی چڑھائیاں مشکل ہیں, ہے نا, تو ان کے تو سانس پھول جاتے ہیں. کمزور لوگوں کا یہی حال ہوتا ہے نا, ہم تو بہت ہی کمزور ہیں, اللہ ہم کدھر صراط مستقیم پہ چل سکیں گے, ہم نے قرآن پڑھ بھی لیا لیکن پھر بھی کہاں ہم چل سکیں گے. اللہ یہ دن صراط المستقیم ہے, اللہ تو چلا دینا. اللہ ہم نے اقرار تو کر لیا ہے کہ ہم تیری غلامی کریں گے, ہم اس کے لیے تیار بھی ہیں, اللہ ہم اس کے لیے محنت بھی کر رہے ہیں, اللہ کوشش کر رہے ہیں, ہم نے ارادہ بھی کر لیا یا اللہ کہ میں آپ کی فرما برداری کرتی رہوں گی اور کر رہی ہوں. اللہ میں تیرے حکموں پہ چلنا بھی چاہتی ہوں, ان کے مطابق زندگی گزارنا بھی چاہتی ہوں, اللہ میں تیری نافرمانی سے بچنا بھی چاہتی ہوں کیونکہ میں غلام ہوں نا تیری. تو اللہ تعالیٰ اب میں تجھے پکارتی ہوں, اللہ میرے بس میں نہیں ہے, میرا بس تو صرف اتنا ہی تھا کہ میں نے ارادہ کیا, میرا بس تو صرف اتنا ہی تھا کہ میں نے کوشش کر لی. اللہ اب تو مجھے اپنی رحمت سے سیدھے راستے پر چلا دے اور منزل تک پہنچا دے. تو بس یہ تین کام آپ نے اب کر لینے ہیں, ارادہ, کوشش اور یہ دعا. تو تو انشاءاللہ اللہ کی طرف سے آپ کو ہدایت پہ چلا دیا جائے گا، سمجھے؟ اور یاد رکھیں ایک بات، ایک اور بات مجھے یاد آئی، ہدایت کا مطلب علم نہیں ہے صرف. ہم سوچتے ہیں ہدایت کا مطلب یہ ہے کہ اہدنا الصراط المستقیم کا مطلب یہ ہے کہ میں مجھے نا قرآن کا سارا علم آ جائے. اللہ اکبر، اگر کتاب کا علم لینا ہدایت ہوتی نا تو بنی اسرائیل کے علماء سب سے زیادہ ہدایت یافتہ ہوتے، لیکن اللہ تعالیٰ نے تو ان کو مغضوب علیہم فرمایا. اگر ہدایت لینا، میرا آپ سے سوال ہے، اگر ہدایت لینا صرف یہ ہوتا کہ ہم قرآن پڑھ لیں اور سیکھ لیں اور کلاس میں آ جائیں تو ہمیں بس ہدایت مل گئی، تو پھر تو وہ ان کو تو اتنی اپنی یعنی کتابیں رٹی ہوئی ہوتی تھیں کہ آپ صلی اللہ علیہ وسلم کچھ ان کی کتابیں سے پڑھتے تھے تو وہ کہتے تھے کہ یہ فلاں فلاں جگہ سے یہ پڑھ رہے ہیں، کوئی ان کو کوٹ کرتے تھے نا کوئی بات ان کی کتاب کی، ان کو اتنا یاد ہوتا تھا. لیکن ان کو تو ہدایت یافتہ نہیں کہا گیا، اس لیے کہ ہدایت صرف علم نہیں ہے. علم اور ہدایت میں فرق ہے. ہدایت کیا ہے؟ لکھ لیں، علم پلس عمل. ہدایت میں دونوں چیزیں آتی ہیں کہ علم بھی ہو اور عمل بھی ہو، پھر کسی کو ہدایت ملتی ہے. دونوں چیزیں شامل ہوں. جب ہم ہدایت مانگتے ہیں اللہ سے صراط مستقیم کی تو ہم نے دونوں چیزیں مانگی ہیں، علم بھی اور عمل بھی. ٹھیک ہے، ہم کوشش اپنی طرف سے کر رہے ہیں، ابھی علم سیکھنے بھی کوئی کوشش کریں، عمل کرنے کی بھی کوشش کریں، لیکن آبویسلی ہم نہیں کر سکتے، ہم کمزور ہیں، ہم بار بار پھسل جاتے ہیں، بار بار ہم گر جاتے ہیں. اب ہمیں اللہ کی ہیلپ چاہیے. لیکن دیکھیں کب جا کے ہیلپ مانگی، بتائیے کب جا کے ہیلپ مانگی؟ جب آپ نے خود ایفرٹ کر لی. آپ اس کی ایگزامپل دیکھیں، یوسف علیہ السلام اور امرات اور عزیز مصر کی بیوی کا، جس کو زلیخا کہتے ہیں، ان کا قصہ تو آپ کو پتا ہوگا نا کہ اس نے کیسے دروازے بند کر دیے تھے، تالے لگا دیے تھے اور یوسف علیہ السلام کو گناہ کی دعوت دی تھی. تو یوسف علیہ السلام نے یہ نہیں کیا کہ بھئی اب تالے تو لگ گئے ہیں، اب میں بس خاموشی سے کھڑا رہوں اور یہاں پہ اللہ سے دعا کرتا رہوں. نہیں، پہلے انہوں نے اس کو زبان سے انکار کیا کہ نہیں یہ کام میں نہیں کر سکتا، لیکن وہ پھر بھی اصرار کرنے لگی. تو انہوں نے کیا کیا، یوسف علیہ السلام نے اس سے بھاگ کے دروازے کی طرف گئے، حالانکہ دروازے پہ کیا ہے، تالا لگا ہوا ہے، مگر انہوں نے وہ کیا جو ان کے بس میں تھا. جتنی وہ بھاگ سکتے تھے، جتنی وہ کوشش کر سکتے تھے، انہوں نے وہاں تک کوشش کی. پھر اللہ کو پکارا کہ یا اللہ میرے بس میں بس اتنا ہی تھا کہ میں دروازے تک پہنچ جاتا. میرا ارادہ یہی ہے، میرا عزم یہی ہے، میری کوشش یہی ہے کہ میں تیری نافرمانی نہ کروں. اللہ اب تیرا کام ہے کہ تو مجھے بچا لے، اے اللہ تیرا کام ہے دروازے کھولنا. پر وہ پتہ ہے دروازوں کے تالے کھل گئے اور سامنے انہوں نے دیکھا تو اس عورت کا شوہر کھڑا ہوا ہے، ورنہ وہ اس نے خود تھوڑی چابی لے کے تالے کھولے تھے. اسی لیے کسی بزرگ نے فرمایا کہ چاہے تم کفر کے شرک کے اندھیروں میں ہو، چاروں طرف اللہ کی نافرمانی ہے، گناہوں کی تاریکیاں چھائی ہوئی ہیں، لیکن اس میں کیا کرو گے تم کہ جو یوسف علیہ السلام نے کیا کہ بھاگے تھے اور بھاگتے ہوئے دروازے تک جا پہنچے اور انہوں نے اللہ کو پکارا. تو تم بھی بھاگو یعنی کوشش کرو اور پھر اللہ کو پکارا تو تمہیں اللہ تعالیٰ نجات دے گا. لیکن اگر ہم ہاتھ میں ہاتھ دھار کے بیٹھے رہے اب کہاں ہو سکتا ہے؟ دیکھیں آج کدھر ہو سکتا ہے، یہ سب تو ہو ہی نہیں سکتا. نہیں، صراط مستقیم پہ کدھر چلا جا سکتا ہے بھائی؟ اس معاشرے میں 21ویں صدی چل رہی ہے، آپ یہ کہہ رہی ہیں کہ دین پہ چلے تو امپوسیبل ہے بھائی. نہیں، امپوسیبل نہیں ہے. آپ نے کب کوشش کی؟ آپ نے کب محنت کی؟ اور آپ نے کب اللہ سے دعائیں مانگی؟ یہ دن صراط المستقیم. خود ہی سوچ لینا، اللہ تعالیٰ نے خود فرمایا اجیب دعوت الداعی اذا دعانی، میں اپنے بندے کی پکار کو سنتا ہوں جب وہ مجھے پکارتا ہے. तो आप अगर दिन में इतनी दफा अपने दिल से बार बार मांग रहे हैं, बार बार मांग रहे हैं और सारी जिंदगी मांगते जा रहे हैं, तो क्या अल्लाह ताला निजात नहीं देगा? क्या अल्लाह ताला शैतान के कब्जे में जाने देगा? लेकिन मसला क्या है कि हम, हमारे अंदर ना इरादा है ना कोशिश है, इन चीजों की कमी है, और ना ही हम दुआ दिल से कर रहे हैं। समझाई? अल्फाज हैं सिर्फ रटे हुए, दिल में ख्वाहिश नहीं है और ना कोशिश है। नीयत और इरादा तो ये है कि मैं वेस्टर्नाइज हो जाऊं, नीयत और इरादा तो ये है कि मैं इन लोगों की नजरों में जज जाऊं, नीयत और इरादा तो यही कि मैं मॉडर्न कहलाऊं, आज की रोशन ख्याल कहलाऊं, और ये ना मुझे ये दीन वाला हुलिया पसंद है, ना इनका हाल पसंद है, ना इनकी बातें पसंद है, ना इनके तरीके पसंद है। ये मौलवियों वाली सोच हमें नहीं चाहिए। ये लोग अभी एक तो कहते हैं कि हम पिछले ही दौर में चले जाएं, दकिया न्यूसी बैकवर्ड लोग, तो फिर तो आप मुंह से कह रहे हैं मुझे सिराते मुस्तकीम चाहिए, अल्लाह मैं तेरे दीन पे चलने की कोशिश कर रही हूँ, और अल्लाह मैं मुझे चला दे इस रास्ते पे, अल्लाह मुझे हिदायत दे दे। जब आपके दिल में इसका शौक ही नहीं है, इसकी तलब ही नहीं है, इसका इरादा ही नहीं है, इसकी कोई चाहत ही नहीं है, तो अल्लाह क्यों दे? इसकी नीयत ही नहीं है। ये कोई ऐसी वैसी चीज नहीं कि अल्लाह ताला ऐसी उठा के दे दे। ये बड़ी कीमती चीज है, सिराते मुस्तकीम की हिदायत,